सबभन्दा पहिला हामी व्यवस्थाको पुस्तकमा छ अध्यायमा पढ्छौं। व्यवस्था छ अध्याय हामीले चाहिँ पुरानो नियमको अध्ययन गर्ने क्रममा चाहिँ मूसाको मृत्यु अस्ति नै हेरेका थियौं, अनि साथै यहोशुको नियुक्ति भएको पनि अध्ययन गरेका थियौं। अनि एउटा कुरा चाहिँ पनि अध्ययन गरेर मात्रै हामी चाहिँ यहोशुको पुस्तक अध्ययन गर्ने प्रयास गर्नेछौँ भनेर बाँडेका थियौँ। त्यो चाहिँ के भने उनीहरू प्रतिज्ञाको देशभित्र प्रवेश गर्नु अगाडि चाहिँ एउटा ज्यादै महत्वपूर्ण कार्य चाहिँ अर्को महत्वपूर्ण कार्य चाहिँ के भयो भने मूसाले लामो समय लगाएर इजरायलीहरूलाई सिकाउने काम गरे। मूसा चाहिँ जान पाउँदैन, अब मूसा जान नपाए पनि उसले चाहिँ इजरायलीहरूलाई एकदम परिश्रम साथ परमेश्वरको कुराहरू सम्झना गराउँदै चेतावनी दिँदै उनीहरूलाई अर्ती दिँदै लामो प्रवचन दिएका छन्। त्यो अवश्य नै एक दिनमा त भ्याएकै होइन, किनभने यो सम्पूर्ण व्यवस्थाको पुस्तक झन्डै सम्पूर्ण व्यवस्थाको पुस्तक चाहिँ मूसाले इजरायलीहरूलाई शिक्षा दिइरहेको भाग हो। अनि त्यसमा जानु अगाडि चाहिँ हामी एकछिन यसो विचार गरौँ, किन परमेश्वरले यो इजरायल भन्ने जातिलाई खडा गर्नुभयो? किन संसारमा थुप्रै जातिहरू छन्, थुप्रै मानिसहरू छन्, भाषीहरू छन्, अनि यो सानो समूह अहिले एकदम अवहेलित समूह, सबै जातिहरूले घृणा गरिने समूह इजरायललाई किन उहाँले उठाउनु भयो? यसो विचार गर्नुहोस् त, तपाईँलाई केही थाहा छ यसको बारेमा? हामी इजरायली होइन, हाम्रो बारेमा अलिअलि थाहा छ। परमेश्वरले हामी नयाँ नियमको विश्वासीहरूलाई किन अहिले मण्डलीको रूपमा राखिरहनु भएको छ त्यो त अलिअलि बुझ्नुभयो होला। है भाइले भन्नुहुन्थ्यो हाम्रो अगाडि एउटा काम दिनुभएको छ। इजरायलीहरूलाई चाहिँ के को लागि खडा गर्नु? उनीहरू हामीभन्दा फरक किसिमले उनीहरूलाई जिम्मेवारी दिएको थियो। वी परमेश्वर है, अनि एक हिसाबले भन्नु भने एउटै जिम्मेवारी हो, उहाँको गवाही हुनु हो, तर धेरैवटा व्यवहारिक कुराहरू चाहिँ फरक थियो। अब मुख्य चाहिँ चारवटा कुरा पहिला चाहिँ म बाँड्छु है, एक सरस्वती नै, अनि त्यसपछि हामी अध्ययनमा जानेछौँ। इजरायल चाहिँ व्यापक भन्दा पनि अझ सर्वव्यापक मूर्ति पूजाको बीचमा विभिन्न देवदेवीहरूलाई पुजिरहेको मानिसहरूको जातिहरूको बीचमा चाहिँ एउटै जाति थियो जसले चाहिँ के संसारलाई देखाउनु पर्थ्यो, सिकाउनु पर्थ्यो भने परमेश्वर एकमात्र हुनुहुन्छ, त्यो दर्शाउनलाई इजरायललाई चुन्नु भएको एउटा कारण त्यो हो। व्यवस्था छ को चार पदमा हामी पढ्नेछौँ, मूसाले इजरायललाई भन्दैछ, हे इजरायल सुन। यहुदीहरूले चाहिँ यो खण्डलाई एकदम ठुलो मान्छ, अहिले पनि उनीहरूको भाषामा यसलाई त्यो क्षमा भन्छ। क्षमा भनेको सुन भनेको, हामीलाई यो भन्नुभएको छ परमेश्वरले एउटा एकदम ठुलो कुरा। के कुरा? हे इजरायल सुन, सुन, परम प्रभु हाम्रा परमेश्वर। कतिवटा परम प्रभु हुनुहुन्छ? एउटै परम प्रभु हुनुहुन्छ। त्यहाँ मानिसहरूले चाहिँ अनेकौँ देवदेवीहरू, हिन्दूहरूले 33 कोटी देवदेवताहरू, झाङमा पनि, ढुङ्गामा पनि, खोलामा पनि, डाँडामा पनि, बेसीमा पनि, आगोमा पनि, पानीमा पनि, धुवामा पनि, जेमा पनि उनीहरूले देउता मानिरहे। तर परमेश्वरले चाहिँ सत्य एकमात्र परमेश्वर चाहिँ को हुनुहुन्छ भनेर गवाही हुनको लागि चाहिँ इजरायललाई चुन्नु भएको हो, एउटा चाहिँ यो। दोस्रो चाहिँ परमेश्वरले के देखाउन चाहनुहुन्थ्यो भने इजरायलद्वारा कि सत्य साँचो परमेश्वरलाई सेवा गर्दा ठुलो कति आशिष हुन्छ, ठुलो आशिष कति आशिष हुन्छ भनेर देखाउनलाई पनि थियो। किनभने अरू सबै चाहिँ अनेक उनीहरूको देवदेवीलाई पुजेर उनीहरू चाहिँ उनीहरूले खास दुःख मात्र पाइरहेका थिए, उनीहरू डरमा मात्र बाँचिरहेका थिए। यो देउताले मलाई पिरोल्ला कि त्यस देवीले मलाई के गर्ला कि, होइन, उनीहरू त्यो डरमा जिइरहेको अवस्थामा, अनि उनीहरूलाई चाहिँ उनीहरूलाई खुसी पार्नलाई चाहिँ अनेक उनीहरूले आफ्नो पूजा आजा रीतिथितिहरू चाहिँ गरिरहन्थे, उनीहरू बन्धनमा थिए। तर इजरायललाई ती जातिहरूले हेर्दा के देख्नु पर्थ्यो भने, खै त यिनीहरूको एउटै मूर्ति छैन, उनीहरूको एउटै तस्बिर टाँगा छैन, है तस्बिरहरू नटाँच्नुहोस् है परमेश्वर भनेर तपाईँले जान्नु भएको छैन भने, त्यो चाहिँ मूर्ति पूजा जस्तै हो, अन्जानमा कहिले काहीँ गरिन्छ है, अनि हामीले एकअर्कालाई सिकाउनु पर्छ यो कुरा। हामीले सिकाउँदाखेरि यसो चित्र देखाउनु त्यो बेग्लै कुरा हो, तर भित्तामा चाहिँ यीशु भनेर एउटा चित्र टाँच्नु चाहिँ, त्यो त हिन्दूहरूले त के भन्छ, ए यिनीहरूको देउता यिनीहरूको भगवान् त्यसरी ठान्छन्। हामीले चाहिँ कुनै पनि फोटो मूर्ति चित्र हामीले चाहिँ राख्दैनौँ। इजरायललाई जब हेर्दाखेरि खै त यिनीहरूको छैन, जस्तो यहाँ आउँदाखेरि केही पनि देख्नुहुन्न, बरु पदहरू राख्ने, बाइबल पदहरू राख्ने, अनि त्यसद्वारा चाहिँ परमेश्वर बोल्नुहुन्छ है। अनि इजरायललाई हेर्दाखेरि चाहिँ उनीहरूले यिनीहरूको केही पनि छैन है, तर यिनीहरू यति खुसी छन्, यति सुखी छन्, यिनीहरू यति धन्य छन्, के भएको यो है, न उनीहरूलाई रुखलाई पूजा गर्छन्, न खोला नाला कुनै डाँडा काँडा कुनै, यिनीहरूको त हिउँदो परमेश्वर हुनुहुँदो रहेछ भनेर उनीहरूले सिकोस् भनेर। नम्बर दुई चाहिँ यो थियो, यो चाहिँ एक्चुली पढौँ न, व्यवस्थाको 33 अध्यायमा इजरायललाई किन चुन्नुभयो भने, एक चाहिँ एकमात्र सत्य परमेश्वर को हुनुहुन्छ भनेर प्रश्नै पार्न, दोस्रो चाहिँ यो सत्य परमेश्वरलाई सेवा गर्दाखेरि कति ठुलो आशिष हुन्छ भनेर देखाउन। तपाईँको जीवनबाट कतिको देखिँदैछ, सत्य परमेश्वरलाई पुजेर उसको जीवन बदलिएको छ, सत्य परमेश्वरलाई पुजेर उसले भन्छ सत्य परमेश्वर उसको, होइन, उनीहरूको सोचाइमा उसको जीवनमा चाहिँ हामीले कुनै हिसाबले नपाएको आशिष उसले पाएको छ भनेर तपाईँको जीवनमा देखिन्छ। इजरायलको जीवनमा चाहिँ देखिनु पर्ने व्यवस्था 33 अध्यायमा हेर्नुहोस् त, 33 हामी 26 पढ्नेछौँ, 26-29। यशुरूनका परमेश्वर समान अरू कोही छैन। यशुरून चाहिँ इजरायलको एउटा प्यारो गरिकन साङ्केतिक नाम दिएको, उसको इजरायलको एउटा साङ्केतिक नाम हो यशुरून। यशुरून हिब्रू भाषामा यशार भनेको चाहिँ सिधा, सिधा सत्य धार्मिकतामा आएको है, भङ्गो होइन, टेढामेढा होइन। यशुरूनका परमेश्वर समान अरू कोही छैन, अरूले देखेर चाहिँ त्यो भन्नुपर्ने। हाम तिम्रो सहायताका निम्ति, इजरायललाई भन्दैछ, तिम्रो सहायताका निम्ति उहाँ आकाशमाथि र आफ्नो सर्वश्रेष्ठतामा बादलहरूमाथि सवार गर्नुहुन्छ। अन्य जातिहरूले देख्नुपर्ने थियो, अस्ति हामीले बुधबार अध्ययन गरेको होइन, होइन, सिरियनहरू अरामीहरूले पुरा घेरा हालेका थिए, भित्र भीषण अनिकालले मानिसहरू अब मर्ने बेला भइसकेको थियो, आफ्नै बच्चा धरी दुईजना आइमा मिलेर खाएको थियो त्यस्तो अवस्थामा। तर परमेश्वरले त्यो आरामीहरूको सेनालाई चाहिँ तितर बितर पारिदिनु भयो, एउटै पनि काँड नहानिकन। परमेश्वरले चाहिँ सहायता गर्न सक्नुहुन्छ। 27 अनन्त परमेश्वर तिम्रा शरणस्थान हुनुहुन्छ र मणिपट्टि अनन्त पाखुराहरू छन्। कति बलियो हातले चाहिँ तिमीहरूलाई पक्रेको हो इजरायलीहरू हो भनेर चाहिँ अन्य जातिहरूले देख्नु पर्थ्यो। अनि उहाँले तिम्रो सामुबाट शत्रुलाई धपाउनुहुनेछ र भन्नुहुनेछ तिमीहरूलाई नष्ट गर, तब इजरायल एक्लै सुरक्षित बस्नेछ। एक्लो छ संसारको बीचमा, एक्लो छ इजरायल, याकुबको मुहान अन्न र दाखरसको देश हुनेछ, उहाँको आकाशले पनि शीत तप्काउनेछ। इजरायललाई चाहिँ भौतिक आशिष नै हुने थियो, अब त्यो चाहिँ हाम्रो भिन्नता हो, हामी मण्डली युगका विश्वासीहरूलाई चाहिँ भौतिक आशिषकै प्रतिज्ञा गरिएको छैन। हामी यो संसारमा एकदम गरिब हुन सक्छौँ, हामी यो संसारमा चाहिँ केही नगनिन पनि सक्छौँ, तर हाम्रो चाहिँ आत्मिक आशिषहरू चाहिँ एकदम प्रष्ट हुन सक्छ। हाम्रो आनन्द, हाम्रो आशा, हाम्रो निश्चयता र हाम्रो पवित्र जीवन चाहिँ पैसाले किनेर आउने होइन, त्यो चाहिँ देखिनुपर्ने हो प्रियहरू। तर इजरायलीहरूलाई त भौतिक आशिष पनि देखिने गरेको। 29, हे इजरायल तिमी धन्यका हो, हे परमप्रभुद्वारा उद्धार पाएका जाति तिमी जस्तो को छ र उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, अनि उहाँ तिम्रो प्रतापको तरवार हुनुहुन्छ, अनि तिम्रो सामु तिम्रा शत्रुहरू लुरुक्क पर्नेछन् र तिमीले तिनीहरूका उच्च स्थानहरू कुल्ची मिल्ची पार्नेछौ। यो चाहिँ इजरायललाई भनेको। हामी मण्डली युगमा चाहिँ हामी भेडा चाहिँ काटिनु पनि सक्छौँ, हामी चाहिँ प्रभु येशु ख्रीष्टको क्रुसलाई चाहिँ पछ्याउनेहरू। एकदम सबभन्दा तिरस्कृत कुरा क्रुस भन्ना साथ रोमी साम्राज्यमा सबभन्दा एकदम घिनलाग्दो कुरा जस्तै थियो, किनभने रोमी साम्राज्यमा चाहिँ के थियो भने यो क्रुस भन्ना साथ चाहिँ यो चाहिँ मृत्युको सबैभन्दा नराम्रो रूप थियो। अपराधीहरू मारिन्थे, राजद्रोहीहरू मारिन्थे र दासहरू मारिन्थे, तीन खालको। अनि रोमी नागरिकलाई चाहिँ त्यसरी मार्नु हुँदैन भन्ने नियम थियो, त्यसैले पावललाई चाहिँ तरवारले टाउको काट्दै उसलाई क्रुसमा टाँगेन। तर हामी विश्वासीहरू चाहिँ त्यो बेलादेखि नै हामी चाहिँ यो संसारमा चाहिँ सबैभन्दा संसारले तुच्छ ठानेको। यहुदीहरूले त क्रुसमा येशु मर्नुभएको कहाँ, परमेश्वर तिमीहरूको कहाँ त्यो मसीह हुन सक्छ, यहुदीहरूले पनि घृणा गरेको क्रिस्चियनहरू। अर्कोतिर रोमीहरूले हेर यिनीहरूको ईश्वर त यसरी मरिरहेछ, यस्तो प्रकारले चाहिँ भनिने जसमा ठेस खाइरहेछन् उनीहरू, हामी विश्वासीहरूले चाहिँ भन्छौँ तर म चाहिँ ख्रीष्टको सुसमाचारसित लजाउँदिन, किनभने यही क्रुसको मृत्यु चाहिँ यही सुसमाचार चाहिँ मुक्तिका निम्ति परमेश्वरको सामर्थ्य हो, शक्ति हो। देख्दै हुनुहुन्छ यहाँ केही भिन्नता छ पुरान नियम र नयाँ नियमको विश्वासीहरूको। एउटै परमेश्वरलाई देखाउन हामी चाहिँ अनुग्रहको युगमा बाँचिरहेको छौँ। इजरायलीहरूले चाहिँ परमेश्वरको शासन देखाउन रोजिएको चुनिएको जाति हो। अब दुईवटा हेऱ्यौँ है छोटकरीमा, एक चाहिँ परमेश्वर एक मात्र परमेश्वर को हुनुहुन्छ भनेर देखाउनलाई, दोस्रो चाहिँ साँचो परमेश्वरको सेवा गर्दा कति आशिष हुन्छ भनेर देखाउनलाई, तेस्रो चाहिँ व्यवस्था चार अध्यायमा जाउँ, सब खण्डहरू व्यवस्थामा हेर्दा चाहिँ मैले व्यवस्था चार अध्याय इजरायललाई परमेश्वरले किन चुन्नुभयो भने यो चाहिँ परमेश्वरको प्रकट गरिएको सत्यताको भण्डारी हुनलाई, यो चाहिँ तेस्रो कारण छ, परमेश्वरद्वारा प्रकट गरिएको सत्यताको भण्डारी हुनको लागि चाहिँ इजरायललाई चुन्नुभयो। अरू कुनै जातिलाई उहाँको सत्यताहरू लिखित रूपमा यसरी दिनु नै भएन, केवल यही जातिलाई, अनि यो जातिद्वारा सारा संसारलाई हामीले पनि पाएका छौँ। व्यवस्था चारको पाँचदेखि आठ, हेर मूसाले भन्दैछ इजरायलीहरूलाई, परमप्रभु मेरा परमेश्वरले, चारको पाँचमा है, हेर परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभए अनुसार मैले तिमीहरूलाई विधिहरू र नियमहरू सिकाएको छु, त्यही मुताबिक तिमीहरूले त्यस देशमा गर्नुपर्छ, त्यो भूमिमा इजरायल भन्ने कनान भन्ने भूमिमा गर्नुपर्छ। परमेश्वरले भन्या भन्दा फरक गर्नु पाइँदैन इजरायलीहरूलाई मूसाले भन्दैछ, जहाँ तिमीहरू त्यसलाई आफ्नो अधिकारमा लिन जाँदैछ त्यो परमेश्वरले दिनुभएको भूमि हो, तिमीहरूलाई पनि परमेश्वरले मिस्रबाट छुटाउनु भएको हो, त्यसैले तिमीहरू चाहिँ उहाँकै नियम मुताबिक बस्नुपर्छ त्यहाँ, होइन त, यदि त्यहाँ भूमिमा बस्ने हो भने। छपत, यसकारण तिमीहरूले तिनलाई मान, भनेको परमेश्वरको यो वचनलाई मान, र पालन गर। किन परमेश्वरले के गर्न खोजिरहनु भएको? किनकि जाति जातिका मानिसहरूको दृष्टिमा, फेरि भन्दैछ, सबै अरू जातिहरूले हेर्दाखेरि, इजरायललाई हेर्दाखेरि चाहिँ तिमीहरूको बुद्धि र तिमीहरूको समझ यही हो भनेछ। जसले यी सबै विधिहरूको विषयमा सुन्नेछन् र भन्नेछन्, निश्चय नै यो महान जाति बुद्धिमान र समझदार मानिस रहेछ। अनि सात पद, किनकि अर्को कुन चाहिँ यति महान जाति होला जसको ईश्वर तिनीहरूको यति नजिक रहन्छन्। जति परमप्रभु हाम्रा परमेश्वर हामीले उहाँलाई पुकारेको हरेक कुरामा नजिक रहनुहुन्छ। अनि अर्को कुन चाहिँ यति महान जाति होला जसका विधिहरू र नियमहरू मैले आज तिमीहरूको सामु राखेको यो सम्पूर्ण व्यवस्था जत्तिकै धर्मय छ। याद गर्नु चाहिँ अरू सबै जातिहरूको पनि आफ्नो आफ्नो धर्मग्रन्थ थियो, अहिले पनि छ। तर इजरायललाई यस्तो शास्त्र दियो जसलाई चाहिँ पवित्र शास्त्र, फरक शास्त्र दियो, जुन चाहिँ परमेश्वरकै मुखको वचन हो। जब यो वचन इजरायलले पालन गर्थ्यो त्यो भूमिमा रहेर, सबै जातिहरूले चाहिँ हेरेर भन्थे यिनीहरूको कस्तो बुद्धि हो, कहाँबाट आयो बुद्धि? अनि उनीहरूले चाहिँ जवाफ पाउँथ्यो, यिनीहरूको त्यो शास्त्रबाट रहेछ। कहाँबाट आयो? उनीहरूले भन्छ, परमेश्वरले दिनुभयो हाम्रा अगमवक्ताहरूद्वारा। अनि त्यसैले तेस्रो कारण चाहिँ के थियो भने, यो बाइबलको भण्डारी हुनलाई चाहिँ परमेश्वरले इजरायललाई सुन्नुभयो। अनि चौथो चाहिँ यो थियो कि सबैभन्दा ठुलो कुरा त संसारको मुक्तिदाता मसीह येशु ख्रीष्टलाई यो संसारमा मानव रूपमा ल्याउनका लागि इजरायललाई चुन्नु भएको। एकचोटि उत्पत्ति 3 हेर्नुहोस् त, बाइबलको सबैभन्दा पहिलो भविष्यवाणी उत्पत्ति 3:15 हो। बाइबलको सबैभन्दा पहिलो भविष्यवाणी कुन हो भने चाहिँ उत्पत्ति 3:15। उत्पत्ति 3:15 परमेश्वरले चाहिँ शैतानसँग कुरा गर्दै हुनुहुन्छ। याद गर्नुहोस्, शैतानको कुरा सुनेर नै हाम्रो पहिलो आमा बुवाले पाप गरे, जसको कारण मृत्यु आयो, श्राप आयो। तर है परमेश्वरले खुसीको कुरा पनि बताउनु भयो। परमेश्वर सँग जहिले पनि सुसमाचार छ, यदि हामीसँग विश्वास गर्ने हृदय छ भने। परमेश्वरमा जहिले पनि आशा छ, यदि हामी चाहिँ फर्केर आउँछौँ भने। परमेश्वरमा जहिले पनि समाधानको उपाय छ, यदि हाम्रो समस्या हामीले चाहिँ स्वीकार गर्छौँ भने। मेरो कारणले हो परमेश्वर भनेर, किनभने परमेश्वरले यहाँ प्रतिज्ञा के दिनुहुन्छ? अनि तेरो र त्यस स्त्रीको बीचमा, अनि तेरो सन्तान र त्यसको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। यहाँ एउटा लडाई अब सुरु गर्नेछु भन्नुभयो परमेश्वर, शैतानकै विरुद्धमा। कोद्वारा? स्त्रीको सन्तानद्वारा। अर्थात् परमेश्वरले मानिस जातिलाई प्रयोग गरेर नै शैतानलाई चाहिँ पतन अथवा हराउने उहाँको योजना हो। अब त्यो भन्नु चाहिँ कसरी? मानिस त पतन भयो शैतानको कुरा सुनेर, कसरी भने मानिसद्वारा नै परमेश्वर आउनुभयो, कन्याबाट येशु जन्मिनु भयो। र उहाँको कार्य चाहिँ के थियो भने शैतानलाई नष्ट गर्न। अनि यसको भविष्यवाणी चाहिँ उहाँले यसरी दिनुभयो, उसले तेरो भनेको शैतानको टाउको कुच्याउनेछ। येशुले शैतानलाई पराजित गर्नुभयो जब उहाँ क्रुसमा मर्नुभयो र बौरेर उठ्नुभयो। उहाँले चाहिँ शैतानको कार्यलाई नष्ट गर्नुभएको, किनभने अब प्रभु येशूको मृत्यु र बौरी उठाइद्वारा हामी शैतानबाट छुटकारा पाउँछौँ। तर ठुलो मूल्य तिर्नुभयो, यीशु प्रभुले हामीलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले तिर्नु भएको मूल्य चाहिँ यहाँ पनि त्यसरी उल्लेख छ। र तैँले भनेको शैतानले उसको प्रभु यीशुको कुर्कुच्चा डस्नेछ, प्रभु यीशुलाई क्रुसमा मर्नुपर्ने कुरा चाहिँ यहाँ अलिक रहस्यमय ढङ्गले यहाँ चाहिँ उल्लेख गरिएको छ। अनि बाइबलभरि चाहिँ यस कुरा कसरी पुरा भयो भन्ने कुरा चाहिँ प्रकट गरिएको छ। त्यसैले जब हामी उत्पत्ति 12 अध्यायमा जान्छौँ होइन, त्यहाँ चाहिँ परमेश्वरले अब्राहमलाई रोज्नु भएको छ। अब्राहमबाट एउटा ठुलो जाति खडा गर्नेछु भन्नु छ, त्यो जातिबाट सारा संसारलाई आशिष दिनेछु भन्नुभएको छ। कसरी? इजरायलबाट चाहिँ प्रभु येशू आउनुहुन्छ भन्ने कुरा। अब चाहिँ हामी व्यवस्थाको पुस्तकलाई अलिकति हेर्नेछौँ है। चारवटा कुराहरू होइन हामीले हेऱ्यौँ, किन परमेश्वरले इजरायललाई चाहिँ यसरी खडा गर्नुभएको। अब यो जाति व्यवस्थाको हामी चाहिँ 11 अध्यायमा हेरौँ त, व्यवस्थाको 11 माफ गर्नुहोस् त्यहाँ जानुभन्दा अगाडि चाहिँ व्यवस्थाको 1 अध्यायमै हेरौँ, व्यवस्थाको 1 अध्याय यहाँसम्म ठिक छ। इजरायल एकदम फरक जाति हो, कुनै एउटा होइन फाल्टु देश जस्तो नसोच्नुहोस्। हुन त उनीहरू आफै केही विशेष होइन, तर परमेश्वरको योजनामा चाहिँ उहाँले चाहिँ एउटा अब्राहमलाई भेट्टाउनु भयो जो उहाँसँग हिँड्नु अनि उसलाई प्रतिज्ञा दिनुभयो। अनि इजरायल आएको छ, 400 वर्ष मिश्र देशबाट बसेर निस्केको छ, 40 वर्ष अब उजाड स्थानमा उनीहरू घुमेर बल्ल बल्ल मुआबको मैदानमा आइपुगेको छ। उनीहरूको पहिलो पुस्ता मरेर गइ पनि सक्यो। परमेश्वरले कस्तो प्रकारले व्यवहार गर्नुहुन्छ भन्ने कुरा त त्यहाँ पनि देख्छ। परमेश्वरले इजरायललाई पुलपुल्याएर राखिरहनु भएको छैन, परमेश्वरले इजरायललाई साफ न्याय गर्नुभयो। अब त्यो सानो न्याय हो है, 40 वर्षभित्रमा पहिलो पुरै पुस्ता मर्नु भनेको त एक दिनमा कसले हिसाब निकाल्दो रहेछ, एक दिनमा लगभग 85-86 जना मर्थ्यो हरेक दिन। त्यत्रो दफा एक दिनमा है, घन्टा घन्टामा त्यहाँ मान्छेहरू मरिरहेछ अनि उनीहरू मरेको मरे, पुरानो पुस्ता नमरेसम्म परमेश्वरले चाहिँ तिमीहरू यहाँभित्र जान पाउँदैन, मेरो भूमिमा तिमीहरूले टेक्न पाउँदैन, मोसा तिमी पनि जान पाउँदैन। अनि यो सुरु केलब 2 जना मात्र छिर्छ। अब यो त गम्भीर, यसबाट हामीले चेतावनी लिनुपर्छ। परमेश्वर चाहिँ खेलाची गरिरहनु भएको छ, परमेश्वर आफ्नो वचनमा उहाँ अलिकति पनि माथि तल गर्नुहुन्न, उहाँ एकदम दयालु हुनुहुन्छ हो, हाम्रो लागि मर्न पनि तयार, कस्तो परमेश्वर। तर जब उहाँले केही कुरा भन्नुहुन्छ त्यो चाहिँ उहाँले चाहिँ हामीले विश्वास गर्नै पर्छ। अनि उहाँको सम्बन्धमा हामी जो आएका छौँ उहाँलाई हामीले हस भन्नै पर्छ। उहाँ मालिक हो, के अर्को मालिक रोज्ने त, कसलाई रोज्ने? चेलाहरूले त त्यही गरे, एकचोटि चेला भनाउँदाहरू यत्तिकै भिड लगाइरहेको थियो प्रभु येशूको सुरुको सेवकाईमा जुन हामीले अध्ययन गर्दैछौँ, ठुलो ठुलो भिड पहिलो वर्ष, विशेष गरी उहाँको 3.5 वर्षमा चाहिँ पहिलो वर्षमा चाहिँ यत्तिकै भिड उहाँको पछि। तर अलि पछि त उहाँको भिड त पातलिँदै पो जाँदो रहेछ। एक दिन उहाँले फर्केर भन्नुहुन्छ, अब तिमीहरू पनि जान्छौ, 12 जना मात्र बाँकी छ, तिमीहरू पनि जान्छ। पत्रुसले भन्छ, हामी कहाँ छौँ, तपाईँसँग त जीवनको वचनहरू छ, तपाईँ नै जीवित परमेश्वरको पुत्र हुनुहुन्छ, हामीले विश्वास गरेका छौँ। प्रभुले भन्नु, यदि मलाई पछ्याउने भने चाहिँ आफूलाई इन्कार गरे, हिजो हामीले युवा सङ्गतिमा अध्ययन गरेको थियो, यदि मलाई पछ्याउने नै हो भने चाहिँ आफ्नो पुरा हृदयले गर, आधा मनले नगर, ख्याल ख्यालमा नगर, देखावटीमा नगर। इजरायल पनि त्यस्तै थियो क्या, र हामी पनि जाने भनेर लाल समुद्र पार गरेका छन्, उनीहरूले त्यस्तो अचम्मको अनुभवहरू गरेका छन्, मन्ना दिनौ खाएका छन्, उनीहरूको खुट्टाको जुत्ता चाहिँ पनि थिएन भनेछ, त्यो त आश्चर्य कर्म हो। उनीहरूको लुगाधनी पनि पुरानो भएन, त्यो सब देखेर पनि छ नि के भयो भने, के भएन भने चाहिँ घरिघरि बताएछ तर उनीहरूले बुझेनन् भनेछ। त्यस्तै देख्दैमा छ नि, यहाँ भित्र हृदयमा काम भएको छ भन्ने चाहिँ त्यो प्रमाण होइन। यत्रो देखे उनीहरूले, उनीहरूको हृदय नै थिएन, समस्या थियो। त्यसैले व्यवस्था एक अध्यायमा अब मोआबको मैदानमा आएको छ होइन, यर्दन नदी यही हाम्रो भित्ता हो है, यतापट्टि इजरायल हो है, हामी इजरायलको भूमिमा बस्दैछौँ, गालिल सामरिया यहुदा, अनि यो चाहिँ हाम्रो पश्चिमी किनार के अरे ठिक पश्चिम किनार हो, समुद्र छ त्यो, त्यो मकै बारी चाहिँ के सम्झनु पर्यो तपाईँले, भूमध्य सागर भयानक छ है, भूमध्य सागर। तर उनीहरू त मिश्र देशबाट घुमेर उनीहरू चाहिँ उतातिर मुआब भन्ने देशमा छन्, त्यहाँ पनि कस्ता घटनाहरू घटे है, त्यही 24,000 मारिए, चेतावन त पाएको पाइन्छ उनीहरू है। अब मुसाले चाहिँ उनीहरू पस्नु अगाडि चाहिँ सिकाउन चाहिरहेछ, अनि यो ठाउँ चाहिँ यहाँ उल्लेख छ एक अध्यायको 3 पदमा समय पनि तोकिएको छ, यो एकदम महत्त्वपूर्ण भएकोले समय ठाउँ सबै तोकिएको छ, यो ऐतिहासिक घटना हो होइन। 1:3 अनि यस्तो भयो 40 वर्षको 11 महिनाको पहिलो दिनमा, यति तोकेर बताएछ है, यो दन्ते कथा होइन, 40 वर्षको 11 महिनाको पहिलो दिनमा इजरायलीहरूको विषयमा परम प्रभुले मोसालाई आज्ञा गर्नुभएको सबै कुराहरू अनुसार उनले तिनीहरूलाई भने। मोसाले आफ्नै मनको कुरा त भनिरहेको नै छ, परमेश्वरले जे जे भन् भने त्यही त्यही भनिरहेको हो, गाह्रो छ त्यो काम दाजु त भनौँ, परमेश्वरले भनेको सबै कुरा बताउँदाखेरि चाहिँ मान्छेहरू बेखुसी हुन्छन्, मान्छेहरूलाई मन पर्दैन, किनभने हाम्रो स्वभावै त्यस्तो छ क्या, हामी सबैको हामी सबैलाई चाहिँ आफ्नो इच्छा गर्न मन लाग्छ, आफू खुसी गर्न मन लाग्छ, अरूले यो गर त्यो नगर त्यो गर्न पाउ त्यो मन लाग्दैन। अब इजरायल चाहिँ परमेश्वरसित करारमा आएछ, याद हामीले याद अध्ययन गरेको याद छ, उनीहरूले के भनेको थियो, तपाईँले जे जे भन्नुहुन्छ हामी मान्छौँ, उनीहरूले भने हो त्यसरी त त्यो करार बाँधिएको हो। त्यस्तै गरी जब हामी मण्डलीमा म विश्वासी हुँ भनेर बत्तिसमा लिन्छ है, त्यसैले कतिजना बत्तिसमा लिन्छु भन्ने हुनुहुन्छ नि, राम्ररी आफूले सोचेर खालि अरूको लैलेमा कसैले गर भनेर ऊ सबैजना लिँदैछ म पनि लिनु पर्यो भनेर चाहिँ नलिनुहोस् है, अब त्यसरी लिन खोजे पनि भने त्यहाँ होइन है, नानीहरू कतिजना अहिले त्यसमा नठान्नु है, तर जब हामीले मुखले भन्छौँ, इजरायलीहरूले मुखले भने परमेश्वरले जे जे भन्नुहुन्छ त्यो त्यो आज्ञा हामीलाई ल्याइदियो, व्यवस्थाको 5 अध्याय होइन हामीले पढ्न पाइन्छ, अनि त्यो त्यही हामी गर्छौँ भन्दाखेरि परमेश्वरले के भन्नु भने, यिनीहरूले भन्न त ठिकै भनिएको मुखबाट, जस्तै बप्तिस्मा लिँदा पनि येशु ख्रीष्ट मेरो लागि मर्नुभएको हो, गाडिनु भएको हो, बौरी उठ्नु भएको भन्न त ठिकै भने हो, त्यो त असत्य होइन, एकदम सत्य हो, तर परमेश्वरले भन्नुहुन्छ तर उनीहरूको हृदय भइदिए त हुन्थ्यो, हृदयको छैन, मुखले भनेर मात्र हुँदैन। अनि त्यसैले इजरायलको लागि मोसा एकदमै चिन्तित छ, मोसालाई के थाहा छ भने यत्रो वर्ष म उनीहरूसँग हिँडेँ, उसले उसलाई त पुरै थाहा छ मोसाले है, हरेक पाइलामा उसले चेतावनी दिनु परेछ, उनीहरू बागी भएको छन्, मान्दैनन्, विश्वास गर्दैन, कतिचोटि उसलाई ढुङ्गाले हानेर मार्न खोजे है, यो सब उसलाई अनुभव छ। त्यसैले के थाहा छ भने त्यहाँ भित्र छिरेपछि राम्रो हुँदैन, उसलाई थाहा छ, प्रतिज्ञा त गजब दिनुभएको छ परमेश्वरले, उद्देश्य त गजब छ इजरायलको, सारा संसारको बिचमा यस्तो गवाही हुन पाउने यस्तो मौका पाएछ, तर मुसालाई के थाहा छ भने उनीहरू त्यहाँ भित्र छिरेपछि धेरै बेर नलागिकन नै उनीहरूले सत्य त्याग्नेछन्, उनीहरू पछि हट्नेछन्, उनीहरू परमेश्वरको विरुद्धमा उनीहरू जानेछन् भनेर उसलाई राम्ररी थाहा थियो। अनि त्यसैले यो लामो चेतावनी दिएछ, अनि वास्तवमा यो चेतावनीले पछिसम्म पनि इजरायलको एउटा सानो समूहलाई उत्साह दिइरहेछ, उनीहरूले भन्छ ओहो परमेश्वरले पहिल्यै भन्नुभएको थियो यस्तो हुनेछ भनेर। अहिले मण्डली युग पनि को अन्ततिर सायद हामी छौँ, 2000 वर्ष त भइसक्यो, स्थिति राम्रो छैन, तर मैले तपाईँलाई पहिला पनि भनेको एक समय निकै निराश हुन्थेँ म. सबै मण्डलीहरू के भावन, विश्वासी भन्नेहरू के गरे हुन्. अनि तर पछि चाहिँ बिस्तारै बुझ्न थालेको छु परमेश्वरले यस्तै हुन्छ भन्नुभएको छ. तर हामी चाहिँ त्यस्तो हुनु पर्दैन, तपाईँ त्यस्तो हुनु पर्दैन, म त्यस्तो हुनु पर्दैन. हामी चाहिँ परमेश्वरको इच्छालाई पुरा हृदयले पछ्याउन सक्छौँ. संसारलाई हामीले बदल्न सक्दैनौँ, त्यो त निश्चित छ मलाई. हामी सबै अरू क्रिस्चियन भन्नाहरूलाई हामीले चाहिँ बदल्न सक्दैनौँ, त्यो गर्न खोजिरहे पनि होइन. हामी चाहिँ आफ्नै हृदयलाई ठिक राख्न खोजिरहेछौँ यहाँ. त्यो त लडेर घमासन छ. आफ्नै हृदयलाई नै ठिक राख्न यहाँ घमासन लडाइ छ. आफ्नो परिवारलाई ठिक राख्न घमासन लडाइ छ. एउटा सानो बगाल, हामी सानो बगाल छौँ, यतिलाई हामी परमेश्वरको वचनमा राख्न खोज्न एकदम गाह्रो छ, सजिलो छैन. तपाईँ हरेक यसमा साथ दिने कि नदिने, हरेकको चाहिन्छ. एकजनाले गरेर हुँदैन, दुईजनाले गरेर हुँदैन, चार पाँचजनाले गरेर हुँदैन, हरेकले नै म यसमा साथ दिन्छु. म साँच्चै नै परमेश्वरको वचन अनुसार हिँड्छु. म आफूलाई इन्कार गर्छु, म ख्रिस्टलाई नै पछ्याउँछु. अनि हाम्रो हिजो भजनमा गाए जस्तो, मेरो मन संसारलाई दिन्न भने जस्तो तपाईँ गर्नु गर्नुभयो भने पालुङ चर्च चाहिँ सफल हुन्छ मात्र हुँदैन. त्यसैले परमेश्वरको प्रतिज्ञा त छ हामीलाई सफल बनाउनलाई, हाम्रो व्यक्तिगत जीवन, हाम्रो पारिवारिक जीवन सफल बनाउनलाई प्रतिज्ञा प्रशस्तै छ. उहाँको सामर्थ्य पनि छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ. खालि हाम्रो हृदय खोज्नु भएको छ उहाँले, हाम्रो हृदय दिने कि नदिने. अब त्यसपछि छ नि, समय एकदम ऊ भइसक्यो है. त्यसैले यही धारामा बरु एक दुईवटा वचनमा बाँड्छु. अनि व्यवस्थाको वास्तवमा व्यवस्थाको पुस्तकले यति धेरै कुराहरू छ, यो खास एकचोटिमा गरेर भ्याउन सकिने पनि होइन, अपजस हुन्छ यदि यो यसरी गरियो भने पनि है. त्यसले एकचोटि केही पद हेरेर व्यवस्था चारको नौमा, चारको नौ, नौ पदमा लेखेको छ, मुसाले सिकाउँदैछ हे इजरायलीहरू. याद गर्नुहोस् मुसा कति वर्ष पुगेको छ अब, 120 120 वर्ष को मुसाले चाहिँ बोल्दैछ. नवपद केवल केवल यति मात्र गर भन्दैछ, केवल आफ्नो विषयमा होसियार रह र आफ्नो प्राणलाई यत्नसित जोगाइराख. सुरु गर्ने चाहिँ त्यहाँबाट रहेछ क्या, आफूबाट हो. आफै आफ्नै वरिपरि चाहिँ एउटा मानव चक लिएर काल्पनिक एउटा चक हुन्छ नि, लिएर चाहिँ आफैलाई घेर हाल्नुहोस् अनि आफैलाई नै जाँच्नुहोस् अनि आफैलाई नै आफ्नै विषयमा होसियार्नुहोस्, अर्कालाई सहायता गर्न खोज्नुमा तपाईँ. त्यो गरेपछि मात्र हामी अर्कालाई सहायता गर्न सक्छौँ. सुरु गर्ने नि आफैबाट. यदि कुनै पनि काम गर्न चाहनुहुन्छ, कुनै पनि अगाडि बढ्न चाहनुहुन्छ भने पहिला आफूबाट सुरु गर्नुहोस्. अनि यो हप्ता मैले एकजनालाई सल्लाह पनि दिइरहेको थिएँ, अनि आफ्नै आफ्नै हृदय ठिक राख्न कोसिस गर्नुहोस्. हो गाह्रो छ तपाईँ, तर आफ्नै हृदय त्यति त ठिक राख्न सकिन्छ होइन. यहाँ त्यहाँ मिलाउन गाह्रो भयो, आफ्नै हृदयलाई त ठिक राखौँ. केवल आफ्नो विषयमा होसियार रह र आफ्नो प्राणलाई यत्नसित जोगाइराख, नत्र चेतावनी जुन कुराहरू तिम्रा आँखाहरूले देखेका छन् उनीहरूले त्यो आश्चर्यकर्महरू, लाल समुद्र पार गरेको मन्ना इत्यादि देखेका त छन्, ती कुराहरू तिमीले के गर्नेछौ, बिर्सनेछ बिर्सनेछ. तपाईँ यदि यसरी सङ्गति छ नि, लगातार आइरहनुमा छ, राम्रो. यसरी आइरहनु भएन भने कति दिन लाग्छ होला यो कुरा बिर्सिनलाई, सोच्नुहोस् न. तपाईँले बाइबल पढ्नु छोड्नु भयो. त्यसैले यहाँ पनि छ, एकदम यत्नसित आफ्नै विषयमा होसियार रह. न त तिमीले बिर्सनेछौ र ती कुरा तिम्रो सारा जीवनभरि तिम्रो हृदयबाट हट्नेछ, हृदयबाट नै हट्नेछ। हो तपाईँलाई नर्सिङ बुवा याद छ जो बितिसक्नु भयो, उहाँ कति वर्ष आउनुभयो मलाई याद छैन, आउनुभयो कुरा सुन्नुभयो जवाब दिन सक्नुहुन्थ्यो, त्यसपछि उहाँ आउनु छोड्नुभयो होइन। अनि बाटोमा एकचोटि भेट्दाखेरि मैले एक दुईवटा कुरा सोधेको थिएँ उहाँलाई, सामान्य प्रश्न है, सुसमाचारको एउटा प्रश्न उहाँले बताउनु पनि सक्नु भएन, मुखमा पनि थिएन होला, हृदयबाट त हटिसकेको थियो, मुखले बताउनु पनि सक्दैन। प्रभुले बिउ छर्नेको दृष्टान्तमा पनि भन्नुभयो, जब बिउ चाहिँ त्यो बाटोको किनारमा पर्छ र त्यो हृदयले चाहिँ बुझ्दैन, च्याप्पो समात्दैन, शैतान आउँछ खोसेर लैदिन्छ, हामीलाई नाश पार्ने एकजना छ, प्रभुले भन्नुभएको, मैले बनाएको होइन त्यो कुरा। र यहाँ नौ पदमा अझ पढ्छौ, तर तिम्रा छोरा छोरीहरूलाई र तिम्रा नाति नातिनीहरूलाई ती कुराहरू सिकाऊ, इजरायललाई यस्तो आज्ञा दिनुभयो, हामीलाई पनि यो आज्ञा छ, हामी यति सिक्नु राम्ररी सिक्नुपर्छ कि हाम्रो छोराछोरीहरूले हेर्दाखेरि चाहिँ उनीहरूले हामीबाट सिक्न सक्छन्, अनि त्यसपछि नाति नातिनीहरूले पनि। म चाहन्छु मेरो, यदि प्रभु होइन आउनलाई अझ पनि समय छ भने र यदि मेरो नाति नातिनीहरू भयो भने उनीहरूले चाहिँ यही प्रभु येशूलाई, यही सत्य परमेश्वरलाई विश्वास गरेको चाहन्छ, अनि त्यो उद्देश्यले मेरो छोराछोरीलाई सिकाउन चाहन्छु। यदि मैले अहिले मेरो छोराछोरीलाई सिकाइनँ भने मेरो नाति नातिनीहरूको लागि मैले आशा गर्न मिल्दैन, शैतानले चाहिँ पाकिसक्यो नाति नातिनीहरू चाहिँ मेरो भनेर। हो धेरै जसो क्रिस्चियनहरूको नाति नातिनीहरू प्रभुमा हुने छैन, बुवामा साँच्चै प्रभुलाई चिने होला तर छोराहरू छोरीहरू उनीहरूले प्रभुमा हुर्काएनन्, त्यसैले नाति नातिनीहरू उनीहरू चाहिँ संसारमै हुनेछ, भइरहेछन्, एकदम दुःख लाग्दो कुरा छ। तर छ नि हामी त्यो हेरेर चाहिँ निराश नबनाऊ है, हामी अगाडि बढाउँ, हामीलाई उत्साह प्रभुले दिनुहुन्छ। चारको नौ, अब देख्नुभयो जहिले पनि कहाँबाट सुरु गर्ने रे, समस्या छ ल, घरमा समस्या छ, पारिवारिक समस्या छ, आर्थिक समस्या छ, के समस्या छ, स्कुलमा समस्या छ, आफ्नो छिमेकी छ समस्या छ, कहाँबाट सुरु गर्ने समाधानको उपाय ल भन्नुहोस् त, आफूबाट। प्रभु मलाई जाँच्नुहोस्, भजन सङ्ग 43:1, प्रभु मलाई जाँच्नुहोस्, मलाई न्याय गर्नुहोस्, त्यहाँबाट सुरु गर्नुहोस् अनि त्यसपछि चाहिँ तपाईँ कुरा गर्न जान सक्नुहुन्छ। ठिक हो, भजन सङ्ग व्यवस्था 4:29, अलिकति समय छ, खासै धेरै यहाँ यात्रा चाहिँ पुरा गर्न सकिएन आज, ठिकै छ, तर होइन केही न केही होइन बाइबलको खण्डहरू मैले भ्याउने उद्देश्य मात्र होइन, हाम्रो जीवन चाहिँ, हाम्रो जीवन चाहिँ अघि भाइले बाँड्नु भएको थियो, ख्रिस्ट हामीमा बनिन, साँच्चै हामी बदलिन। एउटा याद छ तपाईँलाई, मैले पहिले पनि बताएको थिएँ होला, साँचो क्रिस्चियनहरूको हुन्, एकचोटि त्यस्तै प्रश्न उठ्यो सतावटको बेलामा, यो त रुमानिया हो कि रुसमा हो कुन चाहिँ देशमा हो, चाहिँ उनीहरू त लुकी छिपी सङ्गति गर्नुपर्छ, हामी यहाँ खुल्लम खुल्ला लुकी छिपी, अहिले पनि त्यस्तै छ कति देशमा, अनि यसरी लुकेर उनीहरू झ्याल ढोका थुनेर गर्दाखेरि पनि ढोका फोडेर चाहिँ बन्दुकधारीहरू भित्र पसे, तिमीहरू क्रिस्चियनहरू सबैजना भित्रतिर लाग, अनि उनीहरू त अब हात उठाउनु पर्यो होइन, अब यहाँ कुनै घडी पनि गोली चल्छ भन्ने उनीहरूलाई थाहा थियो, तिमीहरू जो जो साँचो क्रिस्चियन हो एकातिर, अरू बाहिर निस्के, साँचो क्रिस्चियनहरूलाई हामी मार्छौँ भने, साँच्चै भयो घटना तपाईँ भएको कतातिर जानुहुन्थ्यो? हो, म सांसु क्रिश्चियन। अनि उनीहरू त्यतातिर लागे, गोलीले हालिन पनि तयार छ। अनि त्यसपछि त्यो बन्दुकधारीहरूले चाहिँ गोली चलाएन, सबै हतियार बिसाए। अब के हतियार लिएर आएको थियो नि, अनि त्यो क्रिस्चियनहरूलाई अँगालो मार्यो। तिनीहरू चाहिँ साँच्चै मेरो दाजुभाइ रहेछ, उनीहरू क्रिस्चियन पो रहेछ, उनीहरू त्यस्तो प्रकारले उनीहरू आएका थिए। मलाई याद आउँछ, हामी उताको बिल्डिङमा भेला हुँदाखेरि चाहिँ सायद मैले यो सम्झना बेला बेला गर्ने गर्छु। निकै वर्ष भइसक्यो, कति वर्ष भयो नि याद भएन मलाई। हामी निकै वर्ष जुट्यौँ थियौँ, कुन विषयमा सिकाउँदै थियौँ। तर एउटा एक्कासी मैले एउटा प्रश्न गरेको थिएँ, यदि सरकारले हाम्रो देशमा सतावट ल्याएर है र क्रिस्चियनहरू है तिमीहरूलाई चाहिँ जेल लान्छ भनेको, को को तयार हुँदाखेरि को तयार हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूले हात उठाउनु भएको थियो, तपाईँहरूले एकछिन पनि तपाईँले चाहिँ नसोचिकन भनौँ न खुसी साथ हात उठाउनु भएको थियो, ज्यादै राम्रो मलाई। तर साँच्चै नै होस् त्यो, त्यस्तो सतावट कहिले नआउला पनि थाहा छैन, तर हरेक दिन चाहिँ लडाइँ चाहिँ चलिरहेछ अर्कै। शारीरिक रूपमा हामीलाई आक्रमण गर्न आउने कोही छैन, तर नदेखिने शैतान चाहिँ हिँडिरहेछ। अनि तपाईँ चाहिँ कतापट्टि जिरहनु भएको छ, कतापट्टि? व्यवस्था 4:29 तर त्यहीँबाट, अब यहाँ चाहिँ चेतावनी दिँदैछ, अब इजरायलीहरू तिमीहरूले चाहिँ अब मूर्ति पूजातिर संसारपट्टि तिमीहरू लाग्नेछौ मलाई थाहा छ भन्दैछ मोसाले, तर तिमीहरूले पश्चाताप गर्न सक्छौ। 29 तर त्यहीँबाट तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई खोज्यौ भने है उनीहरू बाटो बिराएछन्, उनीहरू परमेश्वरलाई बिर्सेका छन्, उहाँका आज्ञाहरूलाई बिर्सेर उनीहरू चाहिँ सांसारिक सम्बन्धहरू गाँसेका छन् है। तर त्यस्तो अवस्थाबाट पनि उनीहरूले के गर्न सक्थ्यो भने पश्चाताप गर्न सक्थ्यो। अनि मोसाले भन्दैछ तिमीहरूले पश्चाताप गर्यौ भने, हजुर, तर त्यहीँबाट तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई खोज्यौ भने, देख्नुभयो त्यो शब्द के हो, परमेश्वरलाई खोज्नु भनेको फेरि आउँछ यहाँ हृदयको कुरा, यहाँबाट खोज्ने हो, परमेश्वरलाई नै खोज्ने। खोज्यो भने तिमीले आफ्नो कति हृदयले खोज्नुपर्ने रहेछ, सारा हृदय परमेश्वर, मलाई आधा हृदयले खोजेर हुँदैन, म भेट्टाइन्न त्यसरी, आधा मनले खोजेर म भेट्टाइन्न, मैले चाहिँ मेरो पुरै दिएको हो तिम्रो लागि, मेरो आफ्नै प्राण दिएको हो, मेरो पुत्र दिएको हो, तिमीले मलाई खोज्ने हो भने चाहिँ आफ्नो सारा हृदयले खोज्नुपर्छ, आधा मनले हुँदैन प्रियहरू। तिमीले आफ्नो सारा हृदय आफ्नो सारा प्राणले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ। हो, इजरायल पनि तेल खानेछौ, हो, हामी पनि तेल खान्छौँ, तर हामी चाहिँ सारा हृदयले फर्कन सक्छौँ, पश्चाताप गर्न सक्छौँ, स्वीकार गर्न सक्छौँ। अनि परमेश्वरले चाहिँ भन्नुहुन्छ मलाई भेट्टाउँछ, म एकदम अनुग्रही दयालु क्षमाशील छु भनेर तिमीले थाहा पाउनेछौ। घरिघरि शब्दहरू छन्, हुन्छ, समय बढिदिन्छ। त्यसैले मैले हिजो युवाहरूलाई बाँड्ने कुरा भ्याएको थिएन, आज अलिअलि थप त्यही बताउनु पाएँ। तपाईँको हृदय चाहिन्छ, अलिक हृदय होस् न, जो जे गर्नुहुन्छ हृदयदेखि गर्नुहोस्, जे गर्नुहुन्छ
प्रभुको निम्ति गर्नुहोस्, हृदयदेखि गर्नुहोस्, हृदयदेखि आफ्नो पाप स्वीकार गर्नुहोस्, हृदयदेखि पश्चाताप गर्नुहोस्। तपाईँले गर्दै गर्नुहुन्छ त्यस्तो? आफूलाई सोच्नुहोस् न, तपाईँको गल्ती कसैले देखाइदियो भने तपाईँले हृदयदेखि स्वीकार गर्नुहुन्छ पुरै कि गाह्रो छ हामी गरेर टालेर त्यसपछि? त्यसरी त परमेश्वरसित त तपाईँको सम्बन्ध त विकास हुँदैन। हृदय उहाँले चाहनुहुन्छ अनि हामी एकअर्कालाई चाहिँ यसरी गच्छ पनि पर्छ। आउनुहोस् हामी प्रार्थना गरौँ अनि नानी मागेर